أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أفتطمعون أن يؤمنوا لكم وقد كان فريق منهم يسمعون كلام الله ثم يحرفونه من بعد ما عقلوه وهم يعلمون وإذا لقوا الذين آمنوا قالوا آمنا وإذا خلا بعضهم إلى بعض قالوا أتحدثونهم بما فتح الله عليكم ليحاجوكم به عند ربكم أفلا تعقلون أولا يعلمون أن الله يعلم ما يسرون وما يعلنون ومنهم أميون لا يعلمون الكتاب إلا أماني وإن هم إلا يظنون فويل للذين يكتبون الكتاب بأيديهم ثم يقولون هذا من عند الله ليشتروا به ثمنا قليلا فويل لهم مما كتبت أيديهم وويل لهم مما يكسبون أفتطمعون کیا پھر طمع کرتے ہو تم ان یؤمنوا لکم یہ کہ ایمان لائیں گے واسطے تمہارے وقد کان اور تحقیق ہے فریق منہم ایک فرقہ ان میں سے یسمعون کلام اللہ جو سنتے ہیں اللہ کے کلام کو ثم یحرفونہ پھر تبدیل کرتے ہیں اس کو من بعد ما عقلوه بعد اس کے سمجھنے کے وهم يعلمون اور وہ جانتے ہیں وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا اور جب ملتے ہیں ان لوگوں سے جو ایمان لائے قالوا کہتے ہیں آمَنَّا ایمان لائے ہم وَإِذَا خَلَا بَعْضُهُمْ اور جب الادہ ہوتا ہے بعض ان کا الہ بعض ان طرف بعض کے قالوا کہتے ہیں اتحدثونہم کیا بیان کرتے ہو تم ان سے بما وہ چیز فتح اللہ جو کھولی اللہ نے علیکم اوپر تمہارے لیحاجوکم بھی تاکہ جھگڑا کریں تمہارے ساتھ بھی ساتھ اس کے عند ربکم نزدیک تمہارے رب کے افلا تعقلون کیا پھر عقل نہیں رکھتے ہو تم اولا یعلمون کیا وہ نہیں جانتے ان اللہ یعلم بے شک اللہ جانتا ہے ما یسرون جو وہ چھپاتے ہیں وما یعلنون اور جو وہ ظاہر کرتے ہیں ومنہم امیون اور ان میں سے ان پڑھ ہیں لا یعلمون الکتاب نہیں جانتے کتاب کو الا امانی مگر ان کی خواہشیں وَإِنْهُمْ اور نہیں ہے وہ إِلَّا يَظُنُّونَ مگر گمان کرتے فَوَيْلُ لِلَّذِينَ بس ہلاکت ہے واسطے ان لوگوں کے يَكْتُبُونَ الْكِتَابَ جو لکھتے ہیں کتاب کو بے ایدیم ساتھ اپنے ہاتھوں کے ثُمَّ يَقُولُونَ پھر وہ کہتے ہیں هَذَا مِنْ عِنْدِ اللَّهِ یہ اللہ کی طرف سے ہے لِيَشْتَرُوا بِهِ تاکہ خریدیں ساتھ اس کے سمنم قلیدہ قیمت تھوڑی فَوَيْلُ لَهُمْ پس علاقت ہے واسطے ان کے مِمَّا اس چیز سے قَتَبَتْ اَيْدِيهِمْ جو لکھا ان کے ہاتھوں نے وَوَيْلُ لَهُمْ اور علاقت ہے واسطے ان کے مِمَّا يَكْسِبُونَ اس سے جو کمایا انہوں نے آفَاتَتْمَعُونَ کیا پھر طمع کرتے ہو تم اَن يُؤْمِنُوا لَكُمْ یہ کہ ایمان لائیں گے واسطے تمہارے اَفَتَطْمَعُونَ میں حمزہ استفام کے لیے ہے اور اس کو کہا جاتا ہے استفام انکاری خطاب اس میں نبی صلی اللہ علیہ وسلم کو اور مومنین کو اللہ نے فرمایا میرے پیارے پیغمبر اور میرے پیغمبر کے ماننے والوں کیا تم یہ امید لگا بیٹھے ہو کہ یہ یہودی تمہاری دعوت پر دین اسلام کو قبول کر لیں گے یہ امید نہ لگاؤ بلکہ امید ختم کر دو کہ یہودی ایمان قبول کریں گے हरगिज ईमान कबूल न करेंगे। उसकी वजह कुरान मजीद ने बयान फरमाई कि फिल वक्त इन यहूदियों के अंदर पांच गुरोह हैं, पांच जमातें हैं। सबसे पहली जमात का अल्लाह ने तज़करा किया, फरमाया वक़द काना फरीकुम मिनहुम, तहकीक है एक फिरका उनमें से, यस्मऊना कलाम अल्लाह, सुनते हैं अल्लाह के कलाम को, सुम्म युहर्रिफूनहु, फिर तब्दील करते हैं उसको। इस आयत के बारे में मुफस्सिरीन के दो कौल हैं। एक कौल के मुताबिक वो 70 आदमी जिनको मूसा अलैहिस्सलाम मुंतखब करके तूर पर ले गए, तूर पर बनी इसराइल ने अल्लाह का कलाम अपने कानों से सुना कि अल्लाह ने फला हुक्म दिया, अल्लाह ने फला हुक्म दिया, अल्लाह ने अहकाम दिए। जब वापस आए, आगे इन इसराइलियों के अंदर दो जमातें बन गई, एक जमात सादिकीन की, सच्चे लोगों की, कि उन्होंने जिस तरह अल्लाह के कलाम को सुना था मुकम्मल तौर पर बेअन ही वही कलाम लोगों तक पहुंचा दिया कि तूर पर हम अल्लाह का ये कलाम सुन के आए। दूसरी जमात उन्हीं बनी इसराइल के अंदर 70 आदमियों के अंदर दूसरी वो जमात बन गई कि जिन्होंने अल्लाह के उस कलाम के अंदर यूं तब्दीली की, कलाम तो सुनाया, सुना करके कहने लगे कि जी अल्लाह ने आखिर में फरमाया कि हमने सुना है, अल्लाह ने आखिर में फरमाया कि अगर ये काम करने की तुम्हारे अंदर ताकत है तो ये काम करो, और अगर तुम्हारे अंदर ये काम करने की ताकत नहीं तो काम न करो। ये ऊपर उन्होंने कलामुल्लाह के ऊपर अपनी तरफ से इजाफा कर दिया। ये वो लोग थे कि जिन्होंने अल्लाह के कलाम को अपने कानों से सुना, लेकिन आगे आकर के उन्होंने उसमें ज्यादती कर दी, उसमें तहरीफ कर डाली। दूसरे मुफस्सिरीन कहते हैं कि इसमें खिताब आम है, कद कान फरीकुम मिनहुम यस्मऊन कलाम अल्लाह, मुराद है से यहूदियों के मौलवी और यहूदियों के पीर कि जो किताबुल्लाह को जानते थे, हजरत मूसा अलैहिस्सलाम की जबान से उन्होंने कलामुल्लाह को सुना कि तौरात उसके अंदर ये हुक्म भी है, तौरात के अंदर ये हुक्म भी, सारे अहकाम उन्होंने अपने कानों से सुने, यस्मऊन कलाम अल्लाह। फिर सुनने के बावजूद सुम्म युहर्रिफूनहु, फिर तब्दील करते हैं उसको, ये कलामुल्लाह के अंदर तब्दीली करनी। बाज़ औक़ात तो वो तब्दीली इस तरह कर देते थे कि मसलन कहीं तौहीद का मसला आ गया या नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सिफ़त का ज़िक्र आ गया कि आखिर ज़माने में जो पैगंबर आएंगे उनके औसाफ़ ये होंगे, उनके अखलाक ये होंगे, उनका किरदार ये होगा और उनकी आदतें ये होंगी, उनका हुलिया ये होगा। यहूदियों के वो मौलवी वहाँ बिल्कुल इस तरह तब्दीली कर देते थे, मसलन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के रंग मुबारक के अंदर, तिर्मिज़ी के अंदर, बुखारी के अंदर हदीस आती है, सहाबी कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का रंग मुबारक सफ़ेद था, लेकिन अमहक ऐसा सफ़ेद था कि उसमें सुर्खी की आमेज़िश थी, सुर्ख व सफ़ेद रंग था। यहूदियों ने ये कहा कि जी हमने तौरात के अंदर जो पढ़ा वो ऐसा है कि उनका रंग होगा आमक बिल्कुल चूने जैसा, हालांकि चूने वाला रंग उमूमन तबीयत के नज़दीक नापसंदीदा होता है, चूने वाला रंग। फिर نبی کریم صلی اللہ علیہ وسلم کے بال مبارک. احادیث صحیحہ میں یہ آتا ہے کہ آپ کے بال نہ بہت زیادہ گنگریالے تھے نہ بالکل سیدھے تھے, درمیان حال میں تھے. یہودیوں کے مولویوں نے کہا کہ جی ہم نے جو تورات کے اندر پڑھا اس میں یہ لکھا ہوا ہے کہ آخری پیغمبر کے بال بالکل گنگریالے ہوں گے, اور جی جب ہم ان صفتوں کو دیکھتے ہیں تو اس شخص کے اندر تو وہ صفتیں نظر نہیں آتی, اس لیے یہ اللہ کے وہ آخری پیغمبر نہیں ہے. یہ یہودیوں کے مولویوں نے, یہودیوں کے پیروں نے تورات کے اندر اس طرح تبدیلی کر ڈالی, اس طرح تبدیلی کر ڈالی, اور یہ تبدیلی لا علمی کی وجہ سے نہیں کی بلکہ من بعد ما عقلوه, بعد اس کے سمجھنے کے, جان بوجھ کر کے تورات کے اندر تحریف کر ڈالی, تبدیلی کر ڈالی. پھر بخاری کے اندر ایک اور روایت آتی, ایک حدیث آتی ہے, صحابی کہتے ہیں کہ یہودی آئے نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں. یہودیوں کے اندر ایک مرد اور ایک عورت سے زنا سرزد ہو گیا, وہ آئے کیونکہ مدینے میں رہتے تھے اور مدینے میں حکومت تو نبی کریم صلی اللہ علیہ وسلم کی تھی. انہیں پوچھا کہ جی آپ کی کتاب کے اندر, آپ کی وحی کے اندر زانی کی کیا سزا ہے؟ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ قرآن مجید کے اندر زانی کی سزا ہے رجم, کہ اگر شادی شدہ مرد شادی شدہ عورت زنا کرے ان کو رجم کر دو, پتھروں سے مارو. تم بتاؤ تمہاری کتاب کے اندر کیا ہے؟ وہ یہودیوں کے مولوی کہنے لگے کہ ہماری کتاب کے اندر تو یہ ہے کہ اس زانی کا منہ کالا کر کے اس کو ادھر ادھر پھرا دیا جائے, بس یہ سزا ہے. آپ نے فرمایا لاؤ تورات. تورات لائی گئی, اب وہ پڑھنے لگا, جہاں رجم کی آیت آئی وہاں اس نے اپنا ہاتھ رکھ دیا, اوپر اپنا ہاتھ رکھ دیا, آگے سے پڑھنا شروع کر دیا, رجم والی آیت کے اوپر ہاتھ رکھا, آگے سے پڑھنا شروع کر دیا. حضرت عبداللہ بن سلام رضی اللہ تعالیٰ عنہ جو تورات کے ماہر عالم تھے انہوں نے فرمایا کہ ارفع یدک, اپنا ہاتھ اٹھاؤ. جب اس نے ہاتھ اٹھایا تو آیت الرجم تلو ہو, رجم کی آیت چمک رہی تھی کہ جس طرح قرآن مجید کے اندر اللہ نے حکم نازل کیا رجم کا, اسی طرح بعین ہی تورات کے اندر بھی حکم تھا رجم کا. اب یہ مولوی جان بوجھ کر کے تورات کے اندر تحریف کرتے تھے, اور یہ تحریف اس لیے کرتے تھے کہ اگر ان کے اندر کوئی شریف آدمی مالدار آدمی اس سے گناہ سرزد ہو جائے اس پر تو حد جاری کر دیتے تھے, اور اگر کوئی کمزور آدمی وہ مالدار آدمی وہ جرم کرے گناہ کرے اس کو تو معاف کر دیتے تھے, اور اگر کوئی کمزور آدمی گناہ کرے تو اس پر حد نافذ کر دیتے تھے. سنن ابی داود کے اندر پوری تفصیل کے ساتھ اس کو بیان کیا گیا کہ یہودیوں نے کس طریقے پر کتاب اللہ کے اندر تحریف کی, اور یہ تحریف لا علمی کی وجہ سے نہیں, من بعد ما عقلوه, بعد اس کے جاننے کے, بعد اس کے سمجھنے کے, وهم یعلمون, اور وہ جانتے ہیں. جان بوجھ کر کے یہودیوں کے مولویوں اور پیروں نے کتاب اللہ کے اندر تحریف کر ڈالی, تبدیلی کر ڈالی. یہ تو ہوا پہلا گروہ یہودیوں کا. اور یہ تبدیلی کیوں کی؟ تاکہ ان کو دنیا کا مال مل جائے, جو بڑے بڑے سرمایہ دار ہیں ان سے مال مل جائے گا. دوسری جماعت منافقین کی, یہودیوں کے اندر ایسے منافق تھے مسلمانوں کے پاس جاتے تو مسلمان بن جاتے, جب پھر یہودیوں کے پاس آتے تو پھر ان جیسے بن جاتے. وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا, جب ملتے ہیں ان لوگوں سے جو ایمان لائے, قالو کہتے ہیں آمنا, ایمان لائے ہم. ایمان والوں کے پاس آتے ہیں ان کو یقین دلاتے ہیں آمنا, कि जी हम तो तुम्हारे साथ हैं, हम ईमान को कबूल कर चुके हैं। वइदा खला बाज़ुहुम इला बाज़िन, जब इलादा होता है बाज़ उनका तरफ बाज़ के, कि जब ये मुनाफिक बड़े बड़े अपने सरदारों के पास जाते हैं, वो सरदार कहते हैं अतुहद्दिसूनहुम, क्या बयान करते हो तुम उनसे, इनको डांट डपट करते डांटते कि तुम मुसलमानों के सामने क्यों बयान करते हो, बिमा फतहल्लाहु अलैकुम, जो खोला अल्लाह ने तुम पर, कि तौरात के अंदर अगर अल्लाह ने तुम्हें बता दिया कि नबी ये आखिरुज़्ज़मान सल्लल्लाहु अलैहि वसल्लम की ये सिफात होंगी, तुमने क्यों बताया उनको। इसी तरह जो तौहीद का मसला है, तुमने उनको क्यों बताया कि तौरात के अंदर जो ही लिखा हुआ है, तुमने उनको बता दिया, नतीजा ये होगा लियुहाज्जूकुम बिही इंद रब्बिकुम, ताकि झगड़ा करें तुम्हारे साथ, बिही साथ इसके इंद रब्बिकुम, नज़दीक तुम्हारे रब के, कि कल जब अल्लाह की दरबार में पेश होगे तो ये ईमान वाले, ये मोमिन, ये अल्लाह के सामने तुम्हारे साथ झगड़ा करेंगे कि या अल्लाह, इन्होंने हमारे सामने तो ये इकरार कर लिया था, हमारे सामने तो ये इकरार कर लिया था कि तौरात के अंदर आखिरी पैगंबर की ये सिफतें हैं, तौरात के अंदर तौहीद का मसला यूं ही लिखा हुआ है, या अल्लाह इन्होंने हमसे तो इकरार किया लेकिन खुद इस पे अमल नहीं किया, अफा ला ताकिलून, क्या तुम अकल नहीं रखते, यानी मुसलमानों के सामने ये बात मत बयान किया करो। जिस तरह वो बड़े बड़े सरदार अपने छोटों को रोकते थे, इसी तरह आज तक ये सिलसिला चलता रहा, चल रहा है और चलता रहेगा। ये बड़े बड़े जो जाहिल किस्म के लोग हैं, मौलवी पीर, वो लोगों के सामने सही मसला नहीं बयान करते, और लोगों के सामने मसला बयान करने से डरते हैं कि अगर मसला बयान कर दिया तो हमारी आमदन बंद हो जाएगी, हमारी शिरनी शुक्राने सब कुछ बंद हो जाएंगे और काम खराब हो जाएगा। यानी ऐसे जालिमों के नज़दीक राज़िक अल्लाह नहीं बल्कि राज़िक ये बंदे हैं कि जिन बंदों को राज़ी करने के लिए वो अल्लाह की किताब का हुक्म छुपाते हैं, लेकिन इस बात पे गौर नहीं करते। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन सुइल इल्मन, जिस आदमी से मसला पूछा गया, वहुवा यालमु, और वो मसला जानता भी था, सुम्मा कातमहु, फिर उसने मसला छुपाया, मसला बयान नहीं किया, उलजेमा बेलिजामि मिन्नार, उसके मुंह में जहन्नम की आग की लगाम डाली जाएगी कि तूने मसला छुपाया क्यों था। इल्म इसलिए दिया गया कि लोगों के सामने बयान करो, लोगों से न डरो बल्कि अल्लाह से डरो, लोगों को अपना राज़िक न समझो बल्कि अल्लाह को अपना राज़िक समझो, कि अल्लाह रिज़्क देने वाला है, अगर वो चींटी को दे सकता है, चींटी की दे रहा है, तो इंसान तो अशरफुल मखलूकात है, फिर चे जाए कि एक आलिम बाअमल अगर हो तो अल्लाह ताला उसको बदरजा ओला इस तरह रिज़्क मुहैया फरमाएंगे, और अगर इंसान इंसानों पे भरोसा करके बैठ जाए तो फिर अल्लाह उसको इंसानों के हवाले कर देते हैं कि तू जान, ये इंसान जाने। अवला यालमूना, क्या वो नहीं जानते, अन्नल्लाह यालमू, बेशक अल्लाह जानता है, मा युसिरूना, जो वो छुपाते हैं, व मा युलिनून, जो वो जाहिर करते हैं, क्या वो इस बात को नहीं जानते कि अगर वो बयान नहीं करेंगे तो भी अल्लाह तो जानता है, अगर वो बयान करेंगे तो भी अल्लाह तो जानता है, अल्लाह उनके आमाल के मुताबिक उनको सजा भी देगा, अल्लाह उनके आमाल के मुताबिक उनको जजा भी देगा। दो जमातें होगी, एक मौलवियों की, दूसरी जमात मुनाफिकों की, तीसरी जमात बिल्कुल अनपढ़, मिनहुम उम्मीयून, उनमें से अनपढ़ उम्मी, ला यालमून अलकिताब, नहीं जानते किताब को, इल्ला अमानिया, मगर अपनी ख्वाहिश है, कि किताबुल्लाह का इलम तो उनके पास है नहीं, अमानी जमा है उमनियतुन की, बमाने झूठी आरजू है, کتاب اللہ کا ان کے پاس کوئی علم نہیں انہوں نے صرف جھوٹی آرزویں یہ مرتب کر رکھی ہیں کہ جی ہمارے باپ دادے بڑے نیک لوگ تھے اس لیے انہوں نے ہمیں یہ سبق سکھایا کہ جی تمہیں یہ نیک اعمال کرنے کی کوئی ضرورت نہیں ہے نہ نماز جس طرح موجودہ بھی اس طرح کے جاہل قسم کے لوگ ہیں جو نہ نماز پڑھتے ہیں نہ قرآن پڑھتے ہیں نیکی کا کوئی کام نہیں کرتے اوہ جی ہم نے تو فلاں کو اپنا پیر منتخب کر لیا ہے اب ہمیں نماز کی کیا ضرورت ہمیں زکوٰۃ کی کیا ضرورت ہمیں ان اعمال کی ضرورت نہیں وہ ہمیں پکڑ کر کے پل صراط سے آگے پہنچا کر کے جنت میں پہنچا دیں گے لیکن سوچتے نہیں ہیں کہ وہ خود بھی جنت کا راستہ دیکھیں گے تو بات بنے گی اگر وہ خود ہی جنت کا راستہ نہیں دیکھتے تو وہ دوسروں کو جنت کے راستے پہ کیسے لے جائیں گے مِنْهُمْ اُمِّيُّونَ لَا يَعْلَمُونَ الْكِتَابِ إِلَّا أَمَانِيَّ جھوٹے جھوٹے قصے بڑے قصے کہانیاں بنا رکھی ہیں آج کل بھی اس امت کے اندر جھوٹے قصے جھوٹی کہانیاں یہ امت روایات میں کھو گئی حقیقت خرافات میں کھو گئی جو اصل حقیقت تھی کتاب اللہ کی اس کو چھپا دیا اور جو من گھڑت قسم کے روایتیں ان کے مطابق زندگی گزارنی شروع کر دی اس کو کہتے ہیں الا امانیہ اپنی خواہشیں وَإِنْهُمْ إِلَّا يَظُنُّونَ نہیں ہیں وہ مگر گمان کرتے یہ صرف اپنے گمان کے مطابق چلتے ہیں ورنہ ان کے پاس کوئی دلیل نہیں ہے تین جماعتیں ہو گئیں مولویوں کی منافقوں کی اور ان پڑھ جاہلوں کی چوتھی جماعت یہ بھی بڑے بڑے مولوی بڑے بڑے پیر جان بوجھ کر کے کتاب اللہ کے اندر وہ تحریف کرتے تھے لفظی تحریف بھی کرتے تھے معنوی تحریف بھی کرتے تھے قرآن مجید کے اندر لفظی تحریف تو ممکن نہیں کیونکہ قرآن مجید نے اعلان کیا اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ قرآن کو ہم ہی نے نازل کیا اور ہم اس کی حفاظت بھی کریں گے الفاظ قرآن کے اندر تو کوئی تبدیلی نہیں کر سکتے لیکن معنی قرآن کے اندر تبدیلی کی مفہوم قرآن کے اندر تبدیلی کی پہلے بھی کئی دفعہ گزرا کہ ایک مولوی نے یوں کہا قُلْ اِنَّمَا أَنَا بَشَرٌ مِثْلُكُمْ اب لفظی معنی تو آسان ہے کہہ دیجئے بے شک میں ایک بشر ہوں انسان ہوں تمہاری طرح اس نے مانا کیا نا جی نا یوں مانا نہیں انما آنا میں تو میں ہوں بشر مثلکم آدمی تو تمہاری طرح ہوتے ہیں یعنی آیت کا مفہوم مکمل طور پر اس نے بدل ڈالا اور بہت سارے اس طرح کے ایسی تحریفیں کی ہیں معنوی طور پر تو تحریف ہے لیکن لفظی طور پر قرآن میں تحریف نہیں کرتے جب یہ اتنے بڑے مجرم قرآن مجید نے اسی لیے لفظ ویل کہہ کر کے سخت قسم کی تنبیہ کر دی ویل فویل للذین یکتبون الکتاب بأیدیہم یہودیوں کے مولویوں نے یوں کیا کہ تورات کے نسخے لکھے اپنے ہاتھوں سے اصل نسخے چھپا دیے ظاہر ہے کہ جو ان پڑھ لوگ ان کو کیا پتا ہے آج کل بھی تو یہی حال ہے جو قرآن سے ناواقف حدیث سے ناواقف وہ یہی کہتے ہیں کہ بس جی ہمیں تو قرآن کا حکم سنا دیا گیا حالانکہ قرآن کا حکم ہوتا نہیں ہے وہ اپنی طرف سے بیان کرنے والا بیان کر دیتا بتلا دیتا ہے یہودیوں نے وہ اپنے ہاتھوں سے لکھے ہوئے نسخے لوگوں کے سامنے رکھ دیے کہ جی دیکھو یہ کتاب اللہ کا حکم ہے جو اصل تورات تھی اس کو چھپا دیا فرمایا فَوَيْلُ لِلَّذِينَ يَكْتُبُونَ الْكِتَابَ بِأَيْدِيهِمْ کتاب اللہ اپنے ہاتھوں سے لکھتے ہیں خود لکھتے ہیں اپنی مرضی کے مطابق لکھتے ہیں فرمایا ان کے لیے ویل ہے ویل ہلاکت یا ویل وادن فی جہنم ویل جہنم کے اندر ایک وادی ہے یہ جہنم کی آگ بھی اس وادی سے ایک دن میں 70 مرتبہ پناہ مانگتی ہے اتنی شدید اتنی سخت وادی ہے جہنم کے اندر ایسے لوگوں کے لیے کہ جو کتاب اللہ کے اندر اس طرح کی تبدیلیاں کرتے ہیں ان کے لیے ویل ہلاکت ہے ویل وادی ہے लिखते खुद हैं सुम यकूलूना हाजा मिन इंदिल्लाह, फिर कहते हैं ये अल्लाह की तरफ से है, ये अल्लाह की तरफ से है। क्यों? लियश्तरू बिही समनन कलीला, ताकि खरीदें साथ उसकी कीमत थोड़ी। ये दुनिया दुनिया का माल हासिल करने के लिए उन्होंने किताबुल्लाह के अंदर तब्दीलियां कर दी। फवैलुल्लहुम मिम्मा कतबत ऐदीहिम, हिलाकत है उनके लिए उससे जो लिखा उनके हाथों ने। वैलुल्लहुम मिम्मा यकसिबून, हिलाकत है उनके लिए उससे जो वो कमाते हैं। कि उनके अपने आमाल, उनके अपने करतूत ऐसे हैं कि उनके लिए वैल है, हिलाकत है, जहन्नम की वो वादी है। ये तो हो गए चार गुरोह यहूदियों के अंदर। पांचवा गुरोह कालू लन तमसना नार से होगा। ربنا لا تزغ قلوبنا بعد إذ هديتنا، اللهم إنا نسألك العفو والعافية. صلى الله تعالى على خير خلقه محمد.